مجلس مذاکرہ، راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی۔ ہمارا آج کا مذاکرہ پاکستان کی میڈیا پر حملوں کے حوالے سے ہے۔ جیسا کہ آپ لوگوں نے خبروں میں سنا، پیر کو میڈیا اور خصوصاً ایک نجی ٹی وی چینل پر حملہ ہوا، جس کے دوران ایک شخص ہلاک اور کئی زخمی ہوئے۔ اس پروگرام میں ہم پاکستانی میڈیا پر حملوں کا جائزہ لیں گے اور پیر کے واقعے کا کراچی کے مخصوص حالات کے تناظر میں بات کریں گے۔ اور اس پروگرام کے لیے ہمارے ساتھ شریک ہوں گے اے آر وائی ٹی وی کے ایک رپورٹر فاروق سمیع، جو چشم دید گواہ رہ چکے ہیں اس واقعے کے، جو کہ کل کراچی میں ہوا۔ ان کے ساتھ ہوں گے دفاعی تجزیہ کار بریگیڈیئر محمد سعد، اور آگے چل کے ہمیں جوائن کریں گے پاکستان کیبل آپریٹرز ایسوسی ایشن کے چیئرمین خالد آرائی۔ آپ لوگ بھی جو کہ اس وقت ایک ڈیولپنگ سٹوری سمجھ لیجئے وہ ہو رہی ہے، اس حوالے سے اگر کچھ کہنا چاہیں تو کہہ سکتے ہیں۔ ہمارے مفت کال کرنے کا نمبر ہے 0800-77789، 0800-77789۔ آئیے سب سے پہلے پیر کے واقعے کے حوالے سے آپ کو ایک چھوٹی سی رپورٹ سناتے ہیں، پیش کر رہے ہیں شہزاد حسین۔
پیر کو پاکستان کے سب سے بڑے شہر کراچی کے مرکزی علاقے صدر میں مشتعل افراد نے ہنگامہ آرائی کی اور مقامی ذرائع ابلاغ کو بھی نشانہ بنایا۔ مختلف نیوز چینلز اس سلسلے میں رپورٹ کرتے رہے کہ کس طرح ان کے لوگوں پر حملہ ہوا اور کس طرح وہ کراچی پریس کلب میں محصور ہو گئے۔ خصوصی طور پر اے آر وائی نیوز کے دفتر پر حملے کی خبریں نشر ہوتی رہیں اور اس کے مناظر بھی نشر کیے جاتے رہے۔ رپورٹس کے مطابق اس موقع پر ہوائی فائرنگ، پتھراؤ اور آگ لگانے کے واقعات بھی ہوئے۔ بعد میں پولیس کی جانب سے آنسو گیس کا استعمال بھی کیا گیا۔ رپورٹس کے مطابق اس ہنگامہ آرائی میں متعدد افراد زخمی بھی ہوئے ہیں۔ سینئر صحافی اور تجزیہ کار آغا مسعود نے اس سلسلے میں وائس آف امریکہ سے بات کرتے ہوئے کہا،
تو اب آپ دیکھ لیجئے کہ اس صورتحال کو پیپلز پارٹی اور ان کے قائد مل کے ٹھیک کر سکتی ہے، اور میں نہیں سمجھتا کہ میڈیا پر غصہ نکالنا کوئی مناسب ہے۔ ایکچولی جو بھی اس وقت ایم کیو ایم کی شکایت ہے وہ حکومت سے ہے، اور پیپلز پارٹی کو اس سلسلے میں پیش رفت کرنی چاہیے کہ ان کی جو صورت، جو ان کی شکایتیں ہیں، جو ان کے مطالبات ہیں، اس کی دادرسی ضرور ہونی چاہیے، اور اگر ان کی دادرسی ہو جاتی ہے تو میں سمجھتا ہوں کہ شہر میں جو ہے امن قائم ہو سکتا ہے۔ اور یہ بات ہم لوگوں کو نہیں بھولنی چاہیے، میرا خیال ہے حکومت وقت کو بھی نہیں بھولنی چاہیے کہ ایم کیو ایم بہرحال شہری سمت کو تو نمائندہ کرتی ہے، آپ اس کو بات کو پسند کریں یا ناپسند کریں، لیکن حقیقت اپنی جگہ موجود ہے۔
ایک طرف مقامی ذرائع ابلاغ پر اس اشتعال انگیزی کا الزام ایک سیاسی جماعت کی قیادت پر لگایا جاتا رہا، تو دوسری طرف مقامی ذرائع ابلاغ پر ایم کیو ایم کا موقف پیش کرتے ہوئے یہ بھی کہا گیا کہ اس اشتعال انگیزی میں ان کے لوگ ملوث نہیں تھے۔ بار بار کوشش کے باوجود وائس آف امریکہ کی متحدہ قومی موومنٹ کے رہنماؤں سے بات نہ ہو سکی۔ صوبہ سندھ کی دوسری بڑی سیاسی جماعت متحدہ قومی موومنٹ 6 دن سے تا دم مرگ بھوک ہڑتال کر رہی تھی، اور گزشتہ دنوں ان سے سندھ کی حکمران جماعت پاکستان پیپلز پارٹی کے مختلف رہنماؤں نے ملاقاتیں کی، اور وفاق میں حکمران جماعت پاکستان مسلم لیگ نون کے رہنماؤں نے بھی متحدہ قومی موومنٹ کے لوگوں سے ملاقاتیں کی۔ پیر کو بھی وزیر اعظم پاکستان میاں محمد نواز شریف کی ہدایت پر وفاقی وزیر اطلاعات پرویز رشید نے متحدہ قومی موومنٹ سے ملاقات کی، اور متحدہ قومی موومنٹ کے وفد کی وزیر اعلیٰ سندھ سید مراد علی شاہ سے بھی ملاقات ہوئی، اور امکانات ظاہر کیے جا رہے تھے کہ جلد معاملات معمول پر آ جائیں گے۔ شہزاد حسین، وائس آف امریکہ، کراچی۔
جی، اس وقت پروڈیوسر کوشش کر رہے ہیں کہ ہمارے مہمان لائن پر آئیں۔ جیسے کہ میں نے آپ کو بتایا کہ ایک چشم دید گواہ تھے اے آر وائی ٹی وی پر جو حملہ ہوا، فاروق سمیع، ان سے ہم رابطہ کرنے کی کوشش کرتے ہیں۔ جو ہی وہ آتے ہیں تو ان کو ہم تھرو کر دیتے ہیں۔ اور کیونکہ کراچی کا واقعہ جو ہے وہ پورے ملک کو متاثر کرتا ہے، اور اگر ایک جگہ پر صحافیوں پہ حملہ ہوتا ہے تو ظاہر ہے تمام صحافی اس سے متاثر ہوتے ہیں، لہٰذا اگر آپ لوگ اس پروفیشن میں ہیں یا ویسے ہی تجزیہ کرنا چاہیں تو کر سکتے ہیں. ہمارے مفت کال کرنے کا نمبر ہے 0800-777-89-0800-777-89. اسی حوالے سے میں آپ لوگوں کو بتاتی چلوں کہ آج کی جو اطلاعات ہیں وہ یہ کہ فیڈرل انٹیریئر منسٹر چودھری نثار علی خان نے برطانوی اتھارٹی سے کہا ہے کہ وہ ایم کیو ایم کے سربراہ الطاف حسین نے جو بھی باتیں کی ہیں پاکستان کے خلاف اور بقول ان کے جو میڈیا چینلز پہ حملہ ہوا ہے اس کی ذمہ داری انہوں نے الطاف حسین پہ ڈالی ہے. اس سلسلے میں انہوں نے برطانیہ سے کہا ہے کہ الطاف حسین کے خلاف ایکشن لیں، لیکن کیونکہ یہ معاملات خاصے متنازع ہیں لہٰذا ہم چاہیں گے کہ اپنے جو ایکسپرٹس ہیں ان سے بات کریں. جیسے کہ آپ کے علم میں ہے کہ پیر کو رات گئے پاکستان کی جو پیراملٹری فورسز ہیں انہوں نے 9-0 کو سیل کر دیا، اور کیونکہ ان کا یہ کہنا تھا کہ اس پارٹی نے ایک نجی ٹی وی چینل کے آفس پر حملہ کیا تھا. اس کے بعد بقول ان کے ایم کیو ایم کے ورکرز نے اے آر وائی نیوز کی جو ٹیلی ویژن آفس ہے اس پر حملہ کیا، انہوں نے ہوائی فائرنگ کی اور ادارے میں خاصا توڑ پھوڑ کیا. ان کے بقول الطاف حسین نے میڈیا پر الزام لگایا تھا کہ انہوں نے ایم کیو ایم کی جو 6 روزہ بھوک ہڑتال ہے اس کو کور نہیں کیا تھا. اس وقت جو ہمارے پاس اطلاعات آ رہی ہیں اس کے بقول الطاف حسین نے کہا ہے کہ انہوں نے رینجر سے معافی مانگی ہے، اور انہوں نے کہا ہے کہ پاکستانی اسٹیبلشمنٹ سے کہا ہے کہ ان کو معاف کیا جائے. بقول ان کے وہ بہت ہی زیادہ ذہنی دباؤ پر تھے، کیونکہ جس طرح کے ماورائے عدالت گرفتاریاں ہوئیں اور جو ورکرز کی صورتحال تھی جو ہنگر کیمپ میں بیٹھے ہوئے تھے اس کی وجہ سے بقول ان کے انہوں نے یہ باتیں کہہ دیں، اور جس کی وجہ سے لوگ مشتعل ہو کر اے آر وائی کے دفتر پر انہوں نے حملہ کیا. اس وقت اس واقعے کے ایک چشمدید گواہ فاروق سمیع لائن پر ہیں، اور فاروق سمیع آپ کو خوش آمدید.
جی بہت شکریہ.
تو یہ بتائیں کہ کل کا جو واقعہ ہوا، ظاہر ہے سننے والے جاننا چاہتے ہیں کہ یہ ہوا کیسے، کس وقت حملہ ہوا، کرانے والے کون تھے، اور اس کے نتیجے میں کیا کیا نقصان ہوا؟
دیکھیے یہ ایم کیو ایم کی ہنگر اسٹرائک جاری تھی، اور اسی دوران جو ہے مقاعدہ کے قائد جن کی تقاریر سنانے پر اور جن کی تصویر نشر کرنے پر پابندی ہے پاکستان میں عدالتوں کے فیصلے کے بعد، ان کی تقریر کا سلسلہ شروع ہوا. تو تقریر کا ان کی سلسلہ شروع ہوا تو ہم نے یہ دیکھا کہ ان کی تقریر آج کی جو تقریر تھی ان کی دیگر تقاریر سے وہ مختلف تھی. تھوڑا سا اس میں ایگریشن تھا اور وہ اس نے مشتعل کیا ان کی کارکنوں کو، اور اسی دوران انہوں نے شکوہ کیا کہ ان کی تقاریر نہیں لکھائی جاتی ہیں، اور انہوں نے ایئر ویس سمیت دو دیگر چینل جیو اور سما کا نام لے کر اس بات کا اعلان کیا کہ کارکنان جو ہیں کیا ان کے دفاتر پہ جانے کے لیے تیار ہیں. تو اس کے اوپر کہا گیا کارکنان کی جانب سے کہ بسم اللہ، اور اس کے بعد ایک صورتحال ہوئی، ایک تقریر ہوئی اداروں کے خلاف، اور اس کے بعد جب بسم اللہ کی بات ہوئی تو پھر وہ کارکنان ہنگر اسٹرائک کے کیمپ تھے، اور انہوں نے اے آر وائی جو کہ 3 سے 4 منٹ کے فاصلے پر ہے ادھر وہ پہنچ گئے. اور جب وہ پہنچے تو اس کے بعد انہوں نے توڑ پھوڑ کی، ہمارے گارڈ سے اسلحہ چھینا، جو خواتین تھیں ان کو ہراساں کیا گیا کیونکہ وہ موت کی شکل اختیار کر گئے تھے. اور متحدہ کی جو خارج کی تقریر کے بعد جو رہنماؤں کو اس وقت وہاں پہ کرنے کا کام تھا انہوں نے بھی سر انجام اپنا کام نہیں دیا، اور کوئی بھی لیڈنگ پوزیشن میں کوئی بھی متحدہ کا رہنما نہیں تھا. متحدہ کی کوئی رہنما کی لیڈنگ پوزیشن میں نہ ہونے کے باعث یہ نقصان زیادہ بڑھ گیا، اور موت کو کوئی بھی کنٹرول اس وقت تک نہ کر سکا جب تک ذمہ دار افراد نہیں پہنچے، یا جو اے آر وائی کا عملہ تھا اس نے خود اپنے طور پہ ریزسٹ نہیں کیا. تمام معاملے کے اندر جہاں متحدہ کی لیڈرشپ فیل نظر آئی، وہیں پر جو ہے ہمارے ادارے جن میں پولیس اور رینجرز ہیں वो भी इन तमाम खदशात के बावजूद से मीडिया हाउसेस पे आज के दिन उस दिन हमले का अंदेशा था वो काम करने में नाकाम रहे। हिफाजत फरमा रहे।
ये बताइए, हमारे पास जो इत्तलात आई हैं वो ये कि ARY के अलावा भी बहुत सारे ऐसे चैनल्स थे या प्रिंट मीडिया था या और सहाफी थे जो कि महसूर हो गए कराची प्रेस क्लब में इस वाकये की वजह से, इसकी कुछ तफसील बताइए हमें।
देखिए, जब तकरीर का सिलसिला शुरू हुआ था तो उसके बाद लोग मुश्तैद होना शुरू हो गए। एक बड़ी तादाद थी, मुत्तहिदा कौम मूवमेंट की बड़ी कॉलिंग है यहाँ पर, और मुत्तहिदा के खाइब की जानिब से जब तकरीर की गई और उसमें जब सहाफियों के हवाले से जो जबान इख्तियार की गई, उसके बाद ये हुआ कि पथराव किया गया कराची प्रेस क्लब पर। जो कारकुन सहाफी कारकुन वहाँ पे कवरेज कर रहे थे मुत्तहिदा कौम मूवमेंट के ही इवेंट को, उनको तशद्दुद का निशाना बनाया गया। समा टीवी को जो डीएसएनजी टीम थी उसको तशद्दुद का निशाना बनाया गया। इसी तरह जो दीगर हमारे दुनिया टीवी और दीगर हमारे जो कारकुन थे उनको जो है जो सहाफी कारकुन थे उनको पथराव का निशाना बनाया गया। जो तस्वीरें खींचने की कोशिश कर रहे थे उनके कैमरे छीने गए और एक तोड़फोड़ का सिलसिला और एग्रेशन का सिलसिला, जो कि सहाफी जो कि जारी बात है गैर मुसल्ला होते हैं और उनका वो लड़ नहीं सकते, सॉफ्ट टारगेट होते हैं, उनको निशाना बनाया गया और उनको जो 5 से ज्यादा जो सहाफी और जो हमारे कैमरामैन हैं वो वहां पर जो उनको कवरेज के दौरान थे उससे उनको नुकसान पहुंचा, वो जख्मी हुए। एक कैमरामैन है उनकी टांग जो है वो टूट गई और अब उसको पूरा प्लास्टर किया गया। इसी तरह पत्थरों से जो है उनके सरों पे जख्म आए और जो आप कहें कि उनको गिराया गया, मारा गया, जदोकोफ किया गया, हरासा किया गया, मेंटल टॉर्चर का सामना करना पड़ा साथियों को। और इस पूरे अमल के दौरान कराची प्रेस क्लब जहां पे खुद मुत्तहिदा कौम मूवमेंट के रहनुमा फारूक सत्तार व दीगर लोग पलसा लेते रहे हैं माजी में, वहां पर आ जाते थे और पुलिस वहां अंदर दाखिल नहीं होती थी, जहां पर उनकी आवाज सुनी जाती थी, वहां पर मौजूद जो सहाफती अमला था जो कि मुख्तलिफ इदारों से ताल्लुक रखता था वो भी यरगमाल बन गया और जो है नाशाइस्ता जमान जो है वहाँ के जो हमारे जो कराची प्रेस क्लब के जो स्टाफ हैं उनके साथ भी रखी गई रवैया रखा गया, नाशाइस्ता रवैया रखा गया, जिसका जो मेंटली जो है जो नफसियाती जो असर है वो बहुत ज्यादा पड़ा है। और MQM का तासुर भी इस वाक़े के बाद, जो कि इन्होंने सियासी तौर पर बहुत कुछ हासिल किया था इन 6 दिनों में हंगर स्ट्राइक के दौरान, वो तमाम चीजें जायल हो गई हैं।
ये बताइए कि MQM के सीनियर रहनुमा फारूक सत्तार ने अपने आप को अल्ताफ हुसैन से अलहदा कर दिया इस मामले पर, बकौल उनके आइंदा जो कुछ भी MQM किया करेगा वो पाकिस्तान के अंदर से ही किया करेगा, यानी नजर ये आता है कि वो इतराफ कर रहे हैं कि MQM बैरूनी इमदाद से काम करती रही है। ये कितना गैर मामूली बयान समझा जाता है और इसका क्या रद्द अमल हुआ है कराची में?
देखिए, कराची में इसका रद्द अमल जो है अभी दिखने में आएगा। इसकी वजह ये है कि फारूक सत्तार ने जहां एक जमान से ये कहा कि वो गोया -1 की जानब बढ़ रहे हैं और मुत्तहिदा के खाइब की जहनी हालत या मुत्तहिदा के खाइब की जो सेहत है वो इस काबिल नहीं है, वही फारूक सत्तार से क्योंकि मेरी 1-to-1 भी आज मुलाकात हुई है और जो उन्होंने सहाफियों से दीगर बात की है उसमें उन्होंने ये कहा है कि हम इस बात की गारंटी ले रहे हैं कि मुत्तहिदा खाइब की जानब से पाकिस्तान या उसके इदारों के खिलाफ जो माजी में रवैया या जो जबान इस्तेमाल की गई और बार बार उन्होंने उससे माफी मांगी, इस जबान को रोकेंगे। इस बात से अभी कहीं पर ये नहीं कहा गया, कहीं उन्होंने क्लियर इस बात को बयान नहीं किया गया कि मुत्तहिदा के खाइब को माइनस कर दिया गया है या मुत्तहिदा की जो लंदन क़यादत है उससे रब्ता खत्म हो गया है, और जो मुत्तहिदा की लंदन क़यादत है उनकी जानिब से भी अब ये बयान सामने आ चुका है कि -1 की कोई बात नहीं है, मुत्तहिदा के खाइब बदस्तूर जो है फारूक सत्तार और दीगर लोगों के भी रहनुमा है। और डॉक्टर आमिर लियाक हुसैन ने भी अभी अब से कुछ लम्हात पहले ही ये बात की है और उन्होंने MQM से एलहजी का जो है वो इंदिया दिया है। इसके साथ साथ जो है डॉक्टर फारूक सत्तार की जानब से कोई वाजे बयान नहीं आया है और यही किसी वाजे बयान के लिए कोशिश करते रहे आज सहाफी कराची प्रेस क्लब में उनकी प्रेस कॉन्फ्रेंस के दौरान। तहम डॉक्टर फारूक सत्तार ने जब एक बात ये कह दी कि क्या अब आप मेरी जान लेंगे या मेरी जान लेना चाहते हैं, तो उसके बाद जो है वो सहाफी भी खामोश हो गए कि इसके बाद उनसे क्या सवाल किया जाए, क्योंकि एक बहुत ही दबाव की प्रेस कॉन्फ्रेंस थी आज डॉक्टर फारूक सत्तार की। और जब हमारी मुलाकात हुई डॉक्टर फारूक सत्तार डॉक्टर आमिर लियाकत हुसैन ख्वाजा इजहार से, तो भी शदीद दबाव का शिकार नजर आए। इस वक्त जो है डॉक्टर फारूक सत्तार जो है वो भारतीय लॉन में अपनी तंजीमी सरगर्मियों को शुरू कर रहे हैं, काम इसके बावजूद उनकी जानब से वाजे ये देखने में नहीं आया, वाजे उनकी जानब से ये नहीं आया है बयान के वो متحدہ کی قیادت سے علیحدگی کا اختیار کر رہے ہیں یا متحدہ کی لندن قیادت سے علیحدہ مکمل طور پہ ہو رہے ہیں. جی لوگوں کی کیفیت شہر کی گئی ہے اور یہ پوری صورتحال ہے تنظیمی ڈھانچے پہ جس کا ویسے ہی اثر ہو رہا ہے. جو کچھ اعصابی طور پہ کمزور لوگ ہیں وہ پی ایس پی کو جوائن کر رہے ہیں اور جو دیگر لوگ ہیں وہ کوشش کر رہے ہیں کہ خاموش ہیں. کل میئر اور ڈپٹی میئر کے الیکشن بھی نزدیک ہیں اور کل وہ الیکشن ہوں گے. اس حوالے سے ایم کیو ایم کو ایک بڑا مسئلہ یہ بھی درپیش ہے اس وقت کہ ایم کیو ایم سے جو کینڈیڈیٹس ہیں جو ووٹ ڈالیں گے کل میئر اور ڈپٹی میئر کے لیے وہ یہاں پہ موجود نہیں ہیں.
اچھا جی جی آپ ہمارے ساتھ رہیں کیونکہ ابھی ابھی ہمیں جوائن کیا ہے پاکستان کیبل آپریٹرز ایسوسی ایشن کے چیئرمین خالد آرائی نے. بعض لوگوں نے ہمیں کال بھی کیا ہے, ان کے بھی کالز ہم لیتے ہیں. لیکن میں آپ لوگوں کو یاد دلاؤں کہ آپ وائس آف امریکہ واشنگٹن سے مذاکرہ سن رہے ہیں اور ہم بات کر رہے ہیں پاکستان کی میڈیا پر حملوں کے بارے میں. اس وقت ہمارے ساتھ فاروق سمیع ہیں جو اے آر وائی ٹی وی کے ہیں اور خالد آرائی نے ہمیں جوائن کیا ہے. اس وقت ایک بریک لیتے ہیں.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
جی اور ہم آتے ہیں پاکستان کیبل آپریٹرز ایسوسی ایشن کے چیئرمین خالد آرائی کی طرف. آرائی صاحب آپ کو خوش آمدید. تو یہ بتائیں کہ کافی عرصے سے ریاست نے ٹی وی چینلز پر ایم کیو ایم کے الطاف حسین کی تقاریر کو بین کر دیا تھا. اس سلسلے میں بتائیے گا کہ کس حد تک عمل درآمد ہوتا رہا اور ایم کیو ایم جو بیانات دیتی تھی کس حد تک آپ لوگ نجی ٹی وی چینلز اور دیگر میڈیا کو یہ بات بتاتے تھے کہ انہیں ایم کیو ایم کے حوالے سے کوئی چیز نہیں نشر کرنی چاہیے. جی خالد آرائی.
ہلو
جی جی کہیے.
آپ کی آواز کلیئر نہیں آ پا رہی.
میں یہی پوچھ رہی تھی کہ ریاست نے جو آپ لوگوں کو آرڈرز دیے تھے کہ ایم کیو ایم کے حوالے سے کوئی چیز نشر نہیں ہونی چاہیے ٹی وی چینلز پر, اس پر کس حد تک عمل درآمد ہوتا رہا؟
دیکھیں یہ پاکستان ریاست کی اور پیمرا کی طرف سے بھی ہدایت جاری کی گئی تھی کہ کوئی بھی ایسا کوئی پابندی لگائی گئی تھی. پر پابندی میرے خیال تمام چینل نے اور اس طرح کے آپریٹرس نے تو وہی چیز دکھانی ہے, دکھا رہے ہوتے ان کو آگے ہم نشر کر رہے ہوتے اور اس سے میرے خیال میں جو آرڈر دیے گئے اس پہ پابندی برقرار کی سکتی ہے.
لیکن کل والا جو واقعہ ہے اس کو آپ کس نظر سے دیکھتے ہیں؟ کیونکہ ظاہر ہے الطاف حسین نے اگر کوئی ایسی بات کی کہ اس وقت ٹی وی چینلز ہماری خبریں نہیں دے رہے ہیں, ہمارے بیانات نہیں نشر کر رہے ہیں, یہ کن لوگوں نے سنی, کس ذریعے سے سنی؟
زیادہ تر تو جو یہ واقعہ ہوا ہے کل پریس کلب کا جو اسپیچ کے بعد واقعہ ہوا تھا سوشل میڈیا پہ بھی بہت چرچا رہا اس کا اور یہ بڑا افسوسناک بات تھی کہ ایئر وائی اور سما ٹی وی کے جو نیٹ ورک پر جو حملے ہوئے جو کہ نہیں ہونے چاہیے تھے. اور اس طرح سے میڈیا کا تو کام ہوتا یہی ہے کہ جو بھی حقائق ہوں جو دکھایا جاتا ہے اس پر اس کو ظاہر رد عمل ہوتا بھی گھٹ ہی رہا ہے. پہلے بھی پاکستان میں میڈیا ہاؤسز نشانہ بنتے رہے اور کیبل آپریٹر کے دفاتر بھی نشانہ بنتے رہے ہیں. کوئی بھی خبر پسند نہ پسند پر جو ہے یہ اس طرح کی کاروائیاں ہوتی رہی ہیں, مختلف پارٹی یہ کام کرتی رہی ہیں. اور ہم بھی بڑے, کیونکہ میں نے بھی پچھلے سال بھی ایک پریس کانفرنس کی جس میں کہا گیا کہ کسی بھی خبر چلانے کے رد عمل کا تعلق کیبل آپریٹر سے نہیں ہوتا, مگر کیبل آپریٹر کو دباؤ یہ ہوتا ہے اور کہا جاتا ہے کہ جناب یہ فلاں چینل ہمارے خلاف چل رہا ہے اس کو بند کیا جائے. ہم کیمرہ لا کے مطابق کسی چینل کی بندش نہیں کر سکتے, اس پر کیبل آپریٹر کو بھی دباؤ رہا ہے. اور وہ صاحب کا جو کچھ عرصوں سے کیبل آپریٹر کے دفاتر پہ حملے بھی ہوئے ہیں اور یہ کل جو میڈیا حملے ہوئے بڑے خوش شکار تھے کہ رد عمل کیبل آپریٹر کی طرف سے بھی آئے, مگر ہم کل بر وقت کارروائی کے بعد اسے حالات نہیں ہوئے.
یہ بتائیں کہ ہم نے اخبارات میں سنا تھا کہ رینجرز نے غالباً آپ کو بھی حوالات میں لے لیا تھا, اس کی بنیاد کیا تھی؟ اور اگر کوئی آپ نے اقبالی بیان دیا تھا تو اس میں کس حد تک آپ پر پریشر تھا وہ بیان دینے کے لیے؟ جی خالد آرائیں, جی خالد آرائیں,
جی دوبارہ بتائیے گا.
جی جی تو آپ آپ کو رینجرز نے گرفتار کیا تھا کچھ عرصہ پہلے, تو کس وجہ سے کیا تھا آپ کو؟
جی 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 جی
جی تو کس وجہ سے کیا تھا؟ اور
وہ اطلاعات تھی کہ جو ہے نا کہ میڈیا کے اوپر انفارمیشن تھی جو کہ انہوں نے جو مجھے انہوں نے تحقیقات کی اس پر جو چیزیں غلط ثابت ہوئی اسی کی غلط اطلاعات کی بنا پر اٹھایا گیا, تو انہوں نے بعد میں ان کو کلیئر بھی کیا کہ اس طرح کے معاملات, کیونکہ ہم تو ہم نے یہ اپنا بتایا کہ اب کسی بھی پر ڈائریکٹلی امن ایکسس نہیں ہوتا, ظاہر ہے علاقائی صورت حال پر جو کچھ بھی ہوتی ہے تو کوئی نہ کوئی مجبوری کا کارن ہوتا ہے, ہماری اپنی مجھے شامل نہیں ہوتی.
اچھا اچھا جی آپ ہمارے ساتھ رہیں. فاروق سمیع آپ بتائیے, اس وقت ہمارے پاس یہ خبر آ رہی ہے کہ الطاف حسین نے معافی مانگی ہے, غالباً جو بیانات انہوں نے کل دیے تھے اس پر, اس معافی سے آپ کیا سمجھتے ہیں, کوئی اثر پڑے گا اور کیا اثر پڑ رہا ہے اس وقت پاکستان کی سیاست پر؟
اگر ہم الطاف حسین صاحب کی معافی کی بات کریں تو الطاف حسین صاحب کے نہ بیانات اس حوالے سے نئے ہیں اور نہ ہی ان کی معافی اس حوالے سے نئی ہے. یہی وجہ ہے کہ ڈاکٹر فاروق ستار نے بھی کہا ہے کہ جو بار بار کے بیانات ہیں اور بار بار کی جو معافی کا سلسلہ ہے وہ اس سلسلے میں بند کرنے کے لیے وہ یہ اقدام اٹھا رہے ہیں کہ آئندہ اس قسم کی وہ ضمانت لیتے ہیں کہ کوئی بات آئندہ قومی موومنٹ کے پلیٹ فارم سے نہیں کی جائے گی. تاہم یہ جو بات ہے اس کے یہاں پر تو ہماری اسٹیبلشمنٹ کے کہنے آپ یا جو ہمارے ادارے ہیں یا جو ہماری عوام ہیں وہ پورے صورتحال کی عادی ہو چکی ہے. الطاف حسین صاحب ماضی میں کئی دفعہ نہ صرف قیادت سے دستبرداری کا اعلان کر چکے ہیں اور اس کے بعد پھر وہ واپس قیادت لے لیتے ہیں. اسی طرح رابطہ کمیٹی کے ممبران کا بھی حشر یہی کیا جاتا رہا ہے جو ایم کیو ایم کی سیاست کا ایک حسن کہا جاتا ہے آپ اس کو یہ کہہ لیں, اور اس کے بعد پھر ان کے بیانات کے حوالے سے یہی رہا ہے. کئی دفعہ انہوں نے اداروں کے بارے میں بہت جو ہے زبان جو استعمال کی جو کہ غیر مناسب زبان تھی, ناشائستہ زبان تھی, وہ استعمال کرتے تھے اور معافی مانگ لیتے تھے. لہٰذا الطاف حسین صاحب کی بات کو جو ہے وہ کوئی اہمیت نہیں دے رہا ہے. نام دیکھنا اس بات ضرور ہوگا کیونکہ جو پاکستان کے حوالے سے جو بات آئی ہے سامنے یہ پہلی دفعہ اتنے جو باہر نکلی ہے, اور اس سے پہلے ماضی میں صرف الزامات رکھتے رہے تھے الطاف حسین صاحب پر, اب ایک بات انہوں نے اپنے منہ سے کہی ہے, لوگوں نے سنی ہے, میڈیا نے سنی ہے, تو اس کے بعد عوام کا کیا ریئیکشن رہے گا؟ کراچی کی اگر ہم بات کریں تو کراچی میں اس وقت بڑی دو مگو کی کیفیت ہے, افراد جو ہیں یا لوگ جو ہیں وہ بات کرنے سے اس حوالے سے کترا رہے ہیں. تاہم آج جو ہم نے نوٹس کیا ہے کہ آج کراچی بھر میں جو ہے ریلیاں نکالی گئی ہیں میں پاکستان کے جھنڈے لہرائے گئے ہیں, ان ریلیوں کے اندر عام لوگوں کی جانب سے پارٹیسپیشن بھی نظر آئی ہے, اور جو گورنر ہاؤس چورنجی یا میڈیا ہاؤس جہاں جہاں حملے ہوئے ہیں اس کے نیچے عام سول سوسائٹی کی جانب سے جو ہے بینرز بانٹے گئے ہیں, ان کی جانب سے چھوٹے جھنڈے تقسیم کیے گئے ہیں, بیچز اور اسٹیکرز کی تقسیم عمل میں لائی گئی ہے, اور یہ ایک طریقے سے کل ان کی جو تقریر ہے اس کی نفی بھی کرتی ہے اور اس کے اظہار بھی کرتی ہے. لیکن کراچی کی جو مخصوص سیاسی صورتحال ہے اس کے باعث کراچی میں ایک رد عمل کسی بھی قسم کا نہ پازیٹو دیکھا جا رہا ہے اس وقت نہ نیگیٹو دیکھا جا رہا ہے. لوگ اس وقت سمجھنے کی کوشش کر رہے ہیں کہ کراچی میں ہو کیا رہا ہے یا کراچی کی سیاست کب کی جانب ہو جا رہی ہے.
جی جی اور یہ بتائیں کیونکہ ہمارا یہ پورا پروگرام جو ہے وہ میڈیا پہ جو حملے ہوتے رہے ہیں اس کے حوالے سے ہے, تو کیونکہ ہم بھی جانتے ہیں کہ مختلف تنظیمیں وقتاً فوقتاً مختلف ناموں سے صحافیوں پہ حملے کرتی رہی ہے, اس تناظر میں آپ لوگوں نے اپنی سیکیورٹی کو بڑھانے کے لیے کیا کچھ کیا ہے؟
دیکھیے کراچی کی اور پاکستان کی بدقسمتی رہی ہے کہ ہمارے پاس جو بھی جس کے حملے کیے جاتے ہیں اس کے حوالے سے کوئی بھی ادارہ خود سے اپنی سیکیورٹی نہیں کر سکتا, موقع کی شکل میں وقت ہوتے ہیں. اگر ہم ماضی کی بات کریں تو ماضی میں جو جیو ٹیلی ویژن کے ساتھ مسائل درپیش رہے, اے آر وائی کے ساتھ جو مسائل درپیش رہے, ایک جلسہ اور ایک ریلی کی صورت میں لوگ آتے تھے, ऐसे में कोई भी प्राइवेट इदारा या कोई भी निजी टेलीविजन या कोई भी जो अखबार फरोशों की तंजीम है या कोई भी सहाफती तंजीम है वो आपको सिक्योरिटी ना प्रोवाइड कर सकता है ना ही जो उसके अखराजात है वो बर्दाश्त कर सकता है। सिक्योरिटी के तहत हो गया है कि ग्रिल्स लगा दी गई हैं, बहुत ज्यादा ग्रिल्स, 2 से 3 लेयर्स बनाई गई हैं, लेकिन इन सिक्योरिटी के जो मामलात हैं इनको आप मौत से जो है वो इसको कंट्रोल नहीं कर सकती, सिक्योरिटी नहीं देख सकती। दूसरा रोज जो हमने देखा उसमें भी ये हुआ कि जो सिक्योरिटी के जितने भी मेजर्स थे, क्योंकि पता था इससे पहले भी एयर वाई पर गुज़्तर 6 महीनों के दौरान लातादाद इस किस्म के वाकयात उनको सामना करना पड़ा हमारी इंतजामिया को और सहाफियों को, तो हमने इंतजाम रखे हुए थे, लेकिन जब मॉप आया तो उसने आप जिसके पास अगर वो फुटेज जो चली है वो आपने देखी हो, तस्वीर देखी हो, तो मॉप ने वो ग्रिलें उखाड़ दी।
अच्छा।
पूरा पूरा मॉप और पूरी पूरी रेडी जो थी वो उन्होंने तोड़ फोड़ की, और जब उन्होंने कोशिश की तो ना सिर्फ ग्रिलें हट गई, वो खारदार तारें हट गई, और उसके बाद वो अंदर दाखिल हुए और जिसका जो चीज चाहा उसने वहां पर किया। इसके लिए जरूरी यह है कि सहाफती तंजीमें जहां अपना काम कर रही हैं वो रियासत को मजबूर करें कि रियासत इसके लिए कोशिश करे, रियासत डिप्लॉयमेंट करे। रियासत के पास जानती है, कानून नाफिज करने वाले इदारे जानते हैं कि कब कहां पे क्या होने वाला है, और वो इस हवाले से कोई प्लान तरजीह पे, क्योंकि असल जो जिम्मेदारी है किसी भी इदारे की, किसी भी शहरी की हिफाजत की, वो रियासत की है। और सहाफती या इदारे होते हैं जो कि लोगों को सच पहुंचा रहे हैं, चौथा सुतून है, तो आया इसकी जिम्मेदारी से कैसे मुबर्रा हो सकती है रियासत या रियासती इदारे। मैं और सहाफती तंजीमें ये बात समझती हैं कि असल जिम्मेदारी जो है वो रियासत से बनती है, और उसके बाद जो है वो सहाफती तंजीमों के जो जो निजी टेलीविजन चैनल हैं उनकी इंतजामिया पर या किसी भी अखबार की इंतजामिया पर।
बिल्कुल सही कह रहे हैं, और जैसे कि हमने देखा कि पिछले दिनों जिस तरह का हमला हुआ जिसमें 70 वकला हलाक हो गए क्वेटा में, खुदा न खास्ता सहाफी बरादरी भी इसी तरह से तशद्दुद का शिकार हो सकती थी। आप दोनों हजरात हमारे साथ रहे, हम बारी बारी कुछ कॉलर्स की तरफ चलते हैं। कोहाट से कॉल किया है राज मोहम्मद ने। जी 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 कहिए राज मोहम्मद। जी जी कहिए। अच्छा, मेरा ख्याल है ये मुरीद खान है मियाँ वाली से।
सलाम अलैकुम जनाब, दोस्त कर रहा हूँ।
जी जी कहिए।
उर्दू बोलने वाले दोस्तों को कहिए कि वो होश के नाखून लें, आप पढ़े लिखे लोग आए, अपने गांव और गांव की कुर्बानियों को जाया न करें।
बहुत शुक्रिया आपके कॉल करने का, शुक्रिया शुक्रिया। बहुत शुक्रिया आपके कॉल करने का। और हमें कॉल किया है राज मोहम्मद ने कोहाट से। जी जनाब, कॉलर लाइन पे हैं राज मोहम्मद। अच्छा, उनकी लाइन डिस्कनेक्ट हो गई। और हमें कॉल किया है शौकत अली अंजुम ने धारावाला से। जी जो भी कॉलर हैं इस वक्त लाइन पर, जी कॉलर लाइन पे जो हैं, अच्छा यहाँ हमारे पास मसाइल का अंबार होता है आमतौर पे। खालिद आराई, आपसे बातों का सिलसिला जारी रखते हैं, आप बताइए कि आप क्या देखते हैं कि रियासत किस हद तक नाकाम रही थी कल तशद्दुद को रोकने में।
मेरे ख्याल में रियासत में कामयाब रही है, तशद्दुद बहुत बढ़ सकता था, मगर रियासत की बर्बाद कार्रवाई की वजह से कल जो रोनमाकुश कदर कंट्रोल हुआ, और फिर भी जो है रिस्पॉन्स देते हुए कराची के हालात जो बिगड़ते हुए तो उस पर रियासत ने बड़ी जल्दी काबू पाया, और जो मीडिया हाउसेस पर हमले हुए मैं होने थे जिसका काबू पा लिया गया, रियासत की कामयाबी है पंजली वाक्य।
जी, और अगर हमारे साथ इस वक्त कोई कॉलर्स हैं तो हम उनको लेते हैं, वरना फिर हम एक मुख्तसर। जी कॉलर कौन सी लाइन पे हैं, क्या कहना चाहेंगे? अच्छा जी, आप दोनों हजरात हमारे साथ मुख्तसर रहें। जी जी कहिए, कहाँ से कॉल कर रहे हैं, क्या कहना चाहेंगे?
میں محمد اکبر پنجگو بلوچستان سے بات کر رہا ہوں جی.
اچھا جی کہیے کہیے.
ہلو
جی جی کہیے کہیے, آپ کی آواز آ رہی ہے. جی
جی جی میں یہ کہنا چاہتا ہوں کہ بلوچستان میں جو کوئٹہ بم دھماکہ ہوا تھا اس میں دو صحافی نامعلوم افراد کے ہاتھوں شہید ہوئے تھے, جبکہ کراچی میں دن دہاڑے کیمروں کے سامنے صحافیوں پر تشدد ہو رہی ہے. کیا یہ لوگ پکڑے جاتے ہیں یا دیکھے جا رہے ہیں؟
بڑا اچھا آپ نے سوال پوچھا اور ہم یہی سوال کرنا چاہتے ہیں. فاروق سمیع آپ بتائیے, آپ ہی کے جو نجی ٹیلی ویژن چینل پر یہ حملہ ہوا, کیا آپ نے دیکھا کہ حملہوروں کے خلاف کوئی ایکشن ہوا؟
دیکھیے اس سے پہلے بھی حملے ہوتے رہے ہیں صحافیوں پر, صحافتی تنظیموں کی جانب سے مذمت ہوئی, وزیر اعلیٰ کی جانب سے مذمت ہوئی. 35 سے 40 منٹ تک جو ہے وہ ہم رحم و کرم پر ہے اور دہشت گرد تھے یا جنہوں حملہ کرنے والے افراد تھے, اور اس کے بعد صرف مذمتوں پہ کام چلا. یہاں پر بھی ایسے ہی تھا, معاشی سے اقدام ضرور نظر آ رہا ہے ہمیشہ کی طرح کہ کچھ افراد کی گرفتاریاں ہوئی ہیں. 11 افراد ہیں جن کو گرفتار کیا گیا ہے, جن کو یہ کہا گیا ہے کہ یہ وہ افراد تھے جنہوں نے ان چینلز پہ حملہ کیا ہے. تاہم ابھی یہ دیکھنے میں بہت وقت لگے گا کہ آیا کیسے وہ 11 افراد تھے, کیونکہ جو ہمارے پاس فوٹیجز چلی اور دیگر چیزیں چلی اس میں افراد کی تعداد زیادہ تھی. دوسرا اس میں اس پورے دہشت گردی کے واقعے میں یا اس پورے جو حملے کے واقعے میں جو ہے وہ خواتین کی, اور ایک منظم معاملہ نظر آ رہا تھا کیا اس کو بریک کیا گیا ہے اور کیا لوگوں کو سزائیں ہوتی ہیں. کیونکہ اگر ہم کراچی پریس کلب پہ حملے کی بات کریں جو کہ گزشتہ دنوں میں کیا گیا تھا, تو کراچی پریس کلب کے باہر جن لوگوں نے حملہ کیا تھا اس کے بعد ان کو گرفتار کرنے کا دعویٰ کیا گیا تھا پولیس کی جانب سے, اور پھر بعد ازاں ان کو رہا کر دیا گیا تھا بغیر کسی قانونی کارروائی, جو کہ ایک تفتیش افسر کی ایک رپورٹ کی بنیاد پہ ہو جاتا ہے. اب یہ دیکھنا باقی ہے کہ یہ 11 افراد کو جن کو پولیس نے گرفتار کیا ہے, اور پولیس کا یہ دعویٰ ہے کہ یہی وہ افراد ہیں جو کہ حملے میں ملوث رہے ہیں نجی ٹی وی پر اور یا دیگر نجی ٹی وی چینلز پر, اے آر وائی پر, اور جو صحافی جو ہمارے زخمی کیے گئے ہیں, جن کو تشدد کا نشانہ بنایا گیا ہے, جن کو زد و خوف کیا گیا ہے, اگر یہ افراد ہیں تو ان کو سزا دی جاتی ہے, یعنی سیاسی یا 3 یا 4 یا 10 دن رکھنے کے بعد ان کو ایک جو ہے رپورٹ بنا کر کہ یہ بے گناہ ہیں یا ان کے خلاف شواہد ہمیں نہیں ملے ہیں, تفتیشی افسر اس کو چھوڑ دیتا ہے. یہ ابھی دیکھنا باقی ہے. اس کے علاوہ یہ ضرور ہے کہ اس سے پہلے بھی 788 لگائی گئی, اس دفعہ بھی 788 لگائی گئی ہے. ملزمان کو نمائشی طور پہ گرفتار کیا گیا ہے. تاہم ہم جو صحافتی تنظیمیں ہیں یا جو صحافی ہیں عمومی طور پہ اس کو ایسے بھی دیکھتے ہیں کہ جب دباؤ آتا ہے تو کوشش کی جاتی ہے کہ گرفتاریاں دکھا دی جائیں اور یہ دکھا دیا جائے کہ ہم نے بہت کچھ کی ہے, ہم نے بہت کام کیا ہے, راتوں کو ہم نے لوگوں کو جاتے گرفتار کیا ہے, اور اس کے بعد جب نتیجہ آتا ہے تو وہ صفر ہوتا ہے, کیونکہ ان کو نہ سزائیں ہوتی ہیں نہ ان کو مثال بنایا جاتا ہے کہ آئندہ اگر آپ نے کسی صحافی پہ کسی کراچی پریس کلب جیسے ادارے پہ جگہ پر حملہ کیا تو اس کے بعد آپ کو سزا ہوگی یا نہیں ہوگی, یہ مثال نہیں بنایا جاتا.
جی اور یہ بتائیے خالد آرائی کہ ظاہر ہے کہ اب ریاست کا بہت زیادہ ہاتھ نظر آتا ہے جو کچھ بھی ہو رہا ہے, لہٰذا کیا کوئی نیا سینسرشپ اس وقت میڈیا پہ لگایا گیا ہے کہ وہ اس واقعے کو جو کہ کل ہوا تھا اس کو کس طرح پیش کرے؟ جی خالد آرائی
جی
جی بتائیے. یہ جی جی خالد آرائی جی جی تو سوال یہی ہے کہ کل کا جو واقعہ ہوا ظاہر ہے اس میں ریاست کا بھاری ہاتھ نظر آتا ہے, اب جس طرح کی ہدایات دی جا رہی ہیں نجی ٹیلی ویژن اسٹیشنز کو وہ کیا ہیں کہ اس واقعے کو کس طرح پیش کیا جائے؟
دیکھیں جی واقعہ کو تو جو چیز کل ہونی تھی وہ ہو گئی, اور اس کے بعد ریاستی اداروں نے تمام کی میڈیا آفس کو سیکورٹی بھی پرووائڈ کی اس کے بعد, اور اس کے علاوہ ہر چیز کو دیکھا جائے کہ یہ اس طرح کا واقعہ بار رونمان ہو پائے. اور میرے خیال یہ اب میڈیا تو آج پھر اس کے بعد سے لے کر آپ نے آسانی صورتحال دیکھی پریس کانفرنس ہوئی, اس کے بعد سے بیان سے لاس علی کا اظہار کیا گیا, اور میرے خیال ابھی تھوڑا سا ابھی جو حالات ہے تسلی بخش ہے, اور ایسی جو حالات نظر نہیں آ رہے کہ کوئی میڈیا آفس پر کوئی خطرہ ہو یا ٹیبل آفس کو, فی الحال چیزیں ابھی کنٹرول ہے.
اچھا جی بہت شکریہ, اس موڑ پہ ہم شکریہ ادا کرتے ہیں. ہمارے ساتھ تھے اے آر وائی ٹیلی ویژن کے ایک رپورٹر فاروق سمیع جو چشم دید گواہ تھے اس واقعے کے جو پیر کو ہوا، اور ان کے ساتھ تھے پاکستان کیبل آپریٹرز ایسوسی ایشن کے چیئرمین خالد آرائیں۔ آپ لوگوں کی شرکت کا شکریہ اور ہماری طرف سے خدا حافظ۔ اس کے بعد ایک بریک لیتے ہیں۔
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے۔ دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ اس پتے کو یاد رکھیے، www.urduvoa.com۔
جی، جو میڈیا پہ حملہ ہوا تھا پیر کو، اس کے حوالے سے ہمارا پروگرام جاری ہے اور ہم خاص طور پہ کراچی کی صورتحال پر اس وقت توجہ دے رہے ہیں۔ خاص طور پہ جو کچھ بھی واقعات ہوئے ہیں، جو بیانات اس وقت آئے ہیں لندن سے، الطاف حسین نے جو کچھ بھی کہا ہے، اس پر بھی ہم توجہ دے رہے ہیں۔ اس وقت ہمیں جوائن کیا ہے سما ٹیلی ویژن میں، ڈیجیٹل کانٹینٹ دیکھتے ہیں عمر قریشی، سینئر صحافی ہیں، کراچی میں ہیں، اور انہیں اس وقت جوائن کریں گے سینئر صحافی اور سیاسی تجزیہ کار محمد ریاض۔ ہم کوشش کریں گے کہ آپ کے کالز لیں، حالانکہ آپ جانتے ہیں کہ ہمارے سسٹمز تبدیل ہوتے رہتے ہیں، جس کی وجہ سے آپ لوگوں کو سننے میں دشواری ہوتی ہے، لیکن بہر کیف آپ لوگ فون کریں۔ ہمارے مفت کال کرنے کا نمبر ہے 0800-777-789-0800-777-789۔ تو آئیے، لندن سے جو الطاف حسین کا بیان آیا، اس حوالے سے آپ لوگوں کو ایک چھوٹی سی رپورٹ سناتے ہیں، پیش کر رہے ہیں محمد اشتیاق۔
پاکستان کے وزیر داخلہ چودھری نثار نے برطانوی حکام سے رابطہ کر کے لندن میں مقیم ایم کیو ایم کے قائد الطاف حسین کی اس تقریر سے متعلق بات کی، جس کی وجہ سے پیر کو کراچی میں تشدد کے واقعات رونما ہوئے۔ وزارت داخلہ کے مطابق چودھری نثار نے برطانوی حکام سے کہا کہ کسی بھی شخص کی طرف سے پاکستان اور اس ملک کے اداروں کے خلاف بیانات اور تقریروں کے لیے برطانوی سرزمین کا استعمال انتہائی قابل مذمت ہے۔ وزیر داخلہ نے اپنے بیان میں کہا کہ الطاف حسین کے بیان سے پاکستان میں رہنے والوں کے جذبات مجروح ہوئے، اور انہوں نے برطانوی حکام سے کہا کہ سنگین جرم میں ملوث شخص کو انصاف کے کٹہرے میں لانے کے لیے برطانیہ پاکستان سے تعاون کرے۔ الطاف حسین طویل عرصے سے برطانیہ میں خود ساختہ جلاوطنی گزار رہے ہیں، تاہم وہ اپنی جماعت کے کارکنوں سے ٹیلی فون کے ذریعے مسلسل رابطے میں رہتے ہیں اور خطابات بھی کرتے ہیں۔ کراچی میں ایم کیو ایم کی طرف سے لگائے گئے ایک بھوک ہڑتالی کیمپ سے پیر کو خطاب میں الطاف حسین نے نہ صرف ریاست پاکستان کے خلاف نامناسب الفاظ استعمال کیے، بلکہ فوج اور رینجرز کے خلاف بھی سخت جملے کہے، جبکہ ان کی تقریر کے بعد مشتعل افراد نے قریبی واقعہ نجی ٹیلی ویژن چینل اے آر وائی نیوز کے دفتر میں داخل ہو کر توڑ پھوڑ بھی کی۔ انتظامیہ کا موقف ہے کہ الطاف حسین کی تقریر ہی اس تشدد کا سبب بنی۔ دوسری جانب ایم کیو ایم کے قائد الطاف حسین نے اپنی جماعت کی ویب سائٹ پر ایک تحریری بیان میں اپنی تقریر اور اس کے بعد پیش آنے والے واقعات پر معافی طلب کی ہے۔ ایم کیو ایم کے قائد الطاف حسین کا کہنا تھا کہ وہ اپنے ساتھیوں کے مبینہ ماورائے عدالت قتل، مسلسل گرفتاریوں، کارکنوں کی مشکلات اور بھوک ہڑتال میں بیٹھے ساتھیوں کی بگڑتی ہوئی صورتحال کی وجہ سے شدید ذہنی دباؤ کا شکار تھے، اور اس حالت میں انہوں نے وہ تقریر کی۔ الطاف حسین نے کہا کہ وہ تمام ارباب اختیار اور حکمرانوں کو یقین دلاتے ہیں کہ آئندہ ان کی جانب سے ایسے الفاظ ہرگز استعمال نہیں کیے جائیں گے۔ انہوں نے کہا کہ ایم کیو ایم پاکستان دشمن نہیں ہے، اور ان کے بقول کچھ عناصر فوج اور ایم کیو ایم میں دوریاں پیدا کر رہے ہیں۔ محمد اشتیاق، وائس آف امریکہ، اسلام آباد۔
جی، اور ہم سینئر صحافی محمد ریاض کی طرف پہلے جاتے ہیں جو اسلام آباد میں ہوتے ہیں۔ محمد ریاض، آپ نے بھی سنا، پاکستان کے وفاقی وزیر داخلہ چودھری نثار علی خان نے جس طرح سے برطانوی حکومت سے کہا ہے کہ وہ ایم کیو ایم کے چیف الطاف حسین کے خلاف اقدامات اٹھائیں، کیا کوشش کی جا رہی ہے؟ ریاست اس وقت کس قسم کی کارروائی کر رہی ہے؟ کیا وہ چاہتی ہے کہ الطاف حسین کو پاکستان واپس لایا جائے؟ جی
دیکھیے، یہ تو الطاف حسین صاحب ہیں، ان کی جماعت تو ہے، پہلے بھی گزرتی رہی ہے. خود ایم سی ایم جو ہے وہ ایک طلبہ تنظیم کے بطن سے پیدا ہوئی تھی اور اس کو چلانے والے وہ ساروں لوگ ہیں جو کبھی پاکستان مہاجر اسٹوڈنٹ آرگنائزیشن میں ہوا کرتے تھے. تو یہ جب کراچی میں دیگر پہلے سے جو موجود سے عوام کو اپنی طرف آتے ہیں نعرے بلند کیے تھے جو اس وقت عوام کی معاشی تھے. تو اس طریقے سے ایم سی ایم کے ساتھ ساتھ جو دو سال کا سلسلہ جاری رکھا, مار پیٹ کا سلسلہ جاری رکھا, تو اس سے یہ بہت سے لوگ جو تھے وہ ایم سی ایم کے اور آف کی وجہ سے وہ اس کا ساتھ بھی دیتے رہے. لیکن 1992 میں ایم سی ایم جو ہے وہ اس سے ایک بڑا الگ ہوا اور پھر ایم سی ایم اور ان کے درمیان میں ہوتا رہا. تو ایسی صورت میں جہاں تک ایم سی ایم حقیقی جو ہے وہ اسٹیبلشمنٹ کی منظر نظر رہی تو انہوں نے ایم سی ایم کو بھی بالکل رد نہیں کیا تھا, کیونکہ آنے والی حکومتوں میں ایم سی ایم جو ہے وہ قریب رہی بلکہ اقتدار کا حصہ رہے. تو اب بھی جو ہے وہ چل رہا ہے وہ پی آر ٹی اور اس کی طرف مزاحی تو نہیں ہے جو جو شکایات رہی ہیں وہ بھی تو ابھی جو ہے وہ باتیں کرتے ہیں اور باتیں کرتے ہیں.
محمد ریاض آپ کی آواز اتنی صاف نہیں آ رہی ہے, ہم آپ کو دوبارہ ڈائل کرتے ہیں. لیکن عمر قریشی سینئر صحافی ہیں, کراچی میں ہوتے ہیں. عمر قریشی, آپ ہمیں بتائیں کہ کل کا جو واقعہ ہوا اور اس کے بعد جو صورتحال پیدا ہوئی ہے, بڑی تیزی سے تبدیل ہوتی ہوئی صورتحال ہے, لیکن آپ کیا دیکھتے ہیں, کیا اس کی وجہ سے ایم کیو ایم کے گراف پر اثر پڑے گا؟
جی, کل جو ہوا وہ تو سب کے سامنے اور آج کی ڈیولپمنٹ کافی ہوئے اور جیسے آپ نے دیکھی سنی ہوگی فاروق ستار صاحب کی پریس کانفرنس, اور اس میں پھر یہی نظر آ رہا تھا کہ وہ کہہ رہے تھے کہ میں ایم کے نہیں چھوڑا, میں تو بلکہ اس کو اور سنبھالوں گا. اور پھر انہوں نے کہا کہ ایم کیو ایم کے سارے فیصلے اب کراچی سے ہوں گے, پاکستان سے ہوں گے. اور انہوں نے کہا کہ جو قائد ہیں ان کی کیفیت, ذہنی کیفیت ایسی تھی کہ انہوں نے اس طرح کے سٹیٹمنٹ دیے. تو انہوں نے کہا یہ بھی چیک کر, یہ بھی مطلب کنسرن کی بات ہے کہ یہ بھی دیکھنا پڑے گا. تو بیسکلی وہ یہی لگ رہا تھا کہ وہ کوشش جو کی جا رہی ہے کہ الطاف حسین صاحب کو سائڈ لائن کر کے, اور ان کا جو فارمولا آپ سننے میں آ رہا تھا کہ -1 فارمولا, تو لگ رہا ہے کہ یہ ہوئی ہے ڈیولپمنٹ. اب دیکھنا ہے کہ اگلے چند دنوں میں کہ ایم کیو ایم کے ورکرز کا, جنرل ورکرز اور رینک اینڈ فائل کا کیا اس میں ریئیکشن ہوگا. اس میں تھوڑی سی انسرٹنٹی ابھی بھی ہے, بٹ اب دیکھتے ہیں کہ آج کل میں, آج تو گزر گیا, کل کیسا ریئیکشن آتا ہے, بیکاز یہ تو لگ رہا ہے کہ انہوں نے الطاف حسین کو سائڈ لائن کر دیا.
اور یہ بتائیں کہ اس وقت جس طرح سے میڈیا پر حملے ہو رہے ہیں, آپ تو ڈیجیٹل ٹی وی دیکھتے ہیں, لیکن آپ سننے والوں کو بتا سکتے ہیں کہ کون سا میڈیا ہے جو اس وقت سب سے زیادہ خطرے میں ہے, چاہے کوئی بھی تنظیم ہو. بہت ساری دہشت گرد تنظیمیں ہیں جو میڈیا کو ٹارگٹ کرتی رہی ہیں, اس وقت کون سا میڈیا ہے جو سب سے زیادہ خطرے میں ہے؟
جی, پاکستان کے حوالے میں کیونکہ ٹی وی سب سے زیادہ دیکھا جاتا ہے, تو ٹی وی چینل سے زیادہ جو بھی اٹیک ہوتے ہیں ان پہ ہی ہوتے ہیں. اور یہ بھی کل بھی جو یہی ہوا تھا کہ پریس کلب کے قریب, کراچی پریس کلب کے قریب بالکل پیچھے کی روڈ پہ اے آر وائی کا آفس ہے, پہلے انہوں نے اے آر وائی کے سراؤنڈ کر کے پھر اندر گھس کے توڑ پھوڑ کی, फिर उनका प्लान था कि वो जियो के दफ्तर आए जो जितना ज्यादा दूर नहीं था और फिर समा के दफ्तर, लेकिन ये आया दफ्तर के बाहर ही इतनी हंगामा आ रही हो गई कि वो फिर पुलिस आई, रेंजर्स आई, टियर गैस शेलिंग हुई, एक पर्सन की डेथ भी हुई। तो टीवी ज्यादा टारगेट होता है क्योंकि उसकी रीच अभी ज्यादा है बाकी तो।
अच्छा,
प्रिंट या डिजिटल के मुकाबले में।
जी 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 जी, आप दोनों हजरात हमारे साथ रहें। इस वक्त बलूचिस्तान चलते हैं जहाँ से आसिफ गुल ने हमें कॉल किया है। जी, कॉलर हैं आसिफ गुल जिन्होंने। जी वालेकुम सलाम, कहिए।
जी मैं कल के वाकयात के बारे में ये कहना चाहता हूँ कि साफ छुपर तशद्दुद इंतहाई बुजदलाना फैला है।
जी हाँ जी हाँ,
चाहे सरकारी हो या निजी टीवी हो, उनको सरकार हुकूमत कड़ी से कड़ी सजा दे दे।
बहुत शुक्रिया। मोहम्मद रियाज, आपकी लाइन डिस्कनेक्ट हो गई थी, आपको हम दोबारा सुनना चाहते हैं। आप बता रहे थे कि ये जो बयान आया है अल्ताफ हुसैन का लंदन से, इसके क्या असरात आप देखते हैं? मोहम्मद रियाज
एक अजलास था अजीजाबाद में, और वहाँ पर भी वर्कर्स ने पहले कुछ सवाल किए और उसके बाद जो है फिर अल्ताफ हुसैन साहब ने जो है वर्कर का साथ दिया और अपनी जो ये क़यादत जो आज उनके को दागे मुफारकत दे रही है इनकी पिटाई की वर्कर्स ने, तो वो उस वक्त भी उन्होंने जो है वो कर लिया। तो अब मसला सारा ये है कि जो एक तो तरीका ये है कि एक तो बात ये है कि एमकेएम के इंटरनल जो प्रॉब्लम्स हैं वो क्या हैं, और दूसरी चीज ये है कि एमकेएम वर्सेस जो हुकूमतें हैं वो क्या है। तो एमकेएम को माजी में मारपीट के खात्मे की जो कोशिश की गई है वो 12 वर्ष साबित नहीं हुई है, और अगर इस दफा भी किसी के जहन में ये कोशिश है कि एमकेएम इस तरीके से जो है वो स्प्लिट दर स्प्लिट हो के जो है खत्म हो जाएगी, तो मुमकिन है ऐसी बात ना हो, कुछ किसी एक छोटे इंतहा पसंद ग्रोह के हाथ में एमक्यूएम आ सकती है, तो वो सियासत से तायब होकर फिर टेररिज्म में भी लग सकता है। तो ये चीजें जो है, क्योंकि सियासी अमल जो है वो सियासी ही तरीकों से जो है उसका कोई हल निकाला जा सकता है। एमकेएम हमेशा से जो है वो एक बार्गेनिंग किट के तौर पर इस्तेमाल होती रही है, और इस बात का खुद एमकेएम को भी अंदाजा था कि वो जो है इस उतार चढ़ाव में कभी भी किसी उसका शिकार हो सकती है। तो अब जो बहुत से आज लोग जो एमकेएम से अलग हो रहे हैं, ये कहना कबल अज वक्त होगा कि ये एमकेएम के कफन में आखिरी खील थी, लेकिन ये कि ये तो वक्त के साथ आगे चलकर पता चलेगा कि एमकेएम के रूट्स जो हैं वो कराची में या उसका वोट बैंक जो है वो आया अल्ताफ हुसैन के नाम पर बरकरार रहता है, या उसको ये जो नए नामों से सामने आने वाले ग्रोह हैं ये उसको उनमें से कुछ हिस्सा ले सकते हैं।
अच्छा।
तो जो पॉपुलर बात है वो तो यही है कि बहरहाल वोट बैंक जो है वो अल्ताफ हुसैन का है, इन अफराद का नहीं है जो यहाँ पर उसकी नुमाइंदगी कर रहे थे।
अच्छा, बहुत दिलचस्प। उमर कुरैशी, आपके आने से पहले जो ARY टीवी के रिपोर्टर फारूक समी, उनका कहना था कि रियासत ने खासी लापरवाही दिखाई, क्योंकि इतना बड़ी तादाद में जब लोगों ने आकर ARY पे हमला किया तो कोई बहुत बड़ा वाकया भी हो सकता था। आप किस हद तक उससे इत्तेफाक करेंगे?
जी जी, मैं बिल्कुल इत्तेफाक करूंगा, क्योंकि मेरे काफी दोस्त उधर काम करते हैं, और ये जब ये आए थे तो काफी देर तक आधे पौने घंटे तक इनके वर्कर्स अंदर थे और तोड़फोड़ कर रहे थे, और काफी देर के बाद पुलिस आई, और इनका ऑफिस भी जिस तरह बिल्डिंग में है तो वो खुदा खासा आग भी लग सकती थी, कुछ भी हो सकता था। तो मैं उनसे पूरा इत्तेफाक करूंगा, कहीं भी नहीं थी जब ये हो रहा था। और उमूमन अटैक जब मीडिया पर अटैक होते हैं तो उमूमन देखा जाता है पाकिस्तान में स्टेट काफी देर के बाद आती है।
तो आपके ख्याल में ये किसी हद तक जो है वो एमक्यूएम को ढील दी गई ताकि वो इस हद तक जो है आगे बढ़ जाए, यानी कि कुछ जिसे कहते हैं जो कंस्पिरेसी थियरिस्ट हैं जो साजिश देखते हैं हर चीज के पीछे, उनकी बातों में कोई वजन नजर आएगा आपको?
नहीं, मैं ये नहीं कह रहा कि जानबूझ के किया गया, मैं ये कह रहा हूँ कि जब भी प्रेस में मीडिया पर अटैक होता है तो एक नॉर्मली मेरे ओपिनियन में इतनी जल्दी हरकत में नहीं आती। मेरे ख्याल से ये रीजन है राधा दल के कोई डिलीबरेट उनको सूच दी गई हो ताकि कुछ और हंगामा आ रही है।
अच्छा अच्छा, मोहम्मद रियाज आप बताएं, आप इस्लामाबाद में होते हैं और आप हमें बता सकते हैं कि सिर्फ कराची का मीडिया नहीं है बल्कि मुल्क भर का मीडिया है जो मुख्तलिफ किस्म के खतरात से दोचार है इस वक्त। अगर आप जो बलूचिस्तान है या खैबर पख्तूनख्वा है या पंजाब के जो इलाके हैं नॉर्थ के इलाके, वहाँ क्या खतरा देखते हैं? क्या रियासत की तरफ से है, यानी रियासत से मुंसलिक ग्रुप्स से है या फिर तालिबान से है?
देखिए बात सारी ये है कि अभी तो जो है हुकूमत ने वो पॉकेट्स जहाँ से कभी हमला होता था यानी फाटा के या सवात के, वहाँ से तो वो लोग जो है वो तकरीबन आप ये कह सकती हैं कि या तो वो अंडरग्राउंड चले गए हैं या वो किसी दूसरी जगह पे निकल गए हैं। और लेकिन ये कि ओवरऑल खतरा जो है मीडिया जो है उसको तमाम उन ग्रोहों से खतरा है जो किसी न किसी तरीके से यानी करप्शन में इन्वॉल्व हैं, मिसमैनेजमेंट में इन्वॉल्व हैं या दोष धांधली से अपना एजेंडा जो है वो डिक्टेट करवाना चाहते हैं। तो इसमें मुख्तलिफ मजहबी ग्रोह, मुख्तलिफ एथनिक ग्रोह और मुख्तलिफ जो है इंसाफ पसंद जो है वो सारे के सारे ही तकरीबन इन्वॉल्व हैं। और जाहिर है कि एक ऐसा मीडिया कि जो रियासत को हुकूमत को उसकी जो है वो कोताहियों की जानब जो है वो तवज्जो दिलाए तो ऐसा मीडिया जो है वो बहरहाल इस किस्म के धमकियों का हमलों का शिकार भी रहता है।
हम सियालकोट चलते हैं जहां से हमें कॉल किया है यासीन ने। सियालकोट से यासीन
जी
कहिए।
ये आवाज़ आ रही है मेरी?
जी बिल्कुल आ रही है।
जी बिल्कुल, हाँ जी, मैं जी ये अर्ज करना चाह रहा हूँ कि अल्ताफ हुसैन साहब ने जो ये हरकत की है पाकिस्तान के खिलाफ, ये कोई पहला मौका तो नहीं है। पहले भी वो ऐसे बयान देख रहे हैं जो मुतनाज़ थे और मुल्क के खिलाफ जाते हैं वो, तो इसकी मैं समझता हूँ एक वजह तो ये भी है कि जो मौजूदा हुकूमतें होती हैं मुल्क की वो अपने मफादात के लिए कोई मुअसर इकदाम नहीं करती, वो तो खुद जाके इनको मिलती रहती हैं लंदन में अपने मफादात के लिए। तो ये मुझे अर्ज करना चाह रहा हूँ कि हुकूमतों को मुअसर इकदाम करने चाहिए ताकि वो इस किस्म के बयान से बाज रहे हैं।
जी बहुत दिलचस्प आपने बात की, हमें और भी कॉल्स आ रही हैं, जो जो आती हैं उनको हम थ्रू कर देते हैं, लेकिन हम लौटते हैं। जी अच्छा, कॉलर हैं, कॉलर जो हैं अपना नाम बताएं, कहां से कॉल कर रहे हैं, क्या कहना चाहेंगे?
मैं जी सियालकोट से फैजी भाई बात कर रहा हूं।
अच्छा जी कहिए।
देखिए मैं तकरीबन अपनी तालीम के 10-15 साल कराची में निकाले हैं, सारी उम्र वहीं गुजारी है। एमक्यू मेरे सामने वजूद में आई तो इन्होंने स्कूल टाइम से निकल के अल्ताफ साहब ने बदमाशी शुरू की थी जो आज तक चलती आ रही है।
दिलचस्प। और
तो इन्होंने वहाँ बैठ कर हमारे मगध का बेड़ा गर्क कर दिया, हुकूमत को चाहिए कि इसको बैन कर दे।
उमर कुरैशी ये बताइए, बैन करने को तो खैर रियासत ने बहुत कोशिशें की कि एमक्यूएम को बैन करे, लेकिन वोट बैंक तो अलबत्ता उनका साबित सलामत रहता है और बाहर कैफ वो इंतखाबात के दौरान जो हैं वो मुंतखब होकर आते हैं। अभी आपसे मैं सवाल मुकम्मल करती हूँ क्योंकि हमारी लाइंस ड्रॉप हो रही हैं। एक और कॉलर हैं, जी कहां से कॉल कर रहे हैं, क्या कहना चाहेंगे?
अस्सलाम वालेकुम मैडम। शौकत अली अंजम डारा वाला सर कर रहा हूं मैडम।
जी कहिए।
जी
कहिए। जी
मैं अर्ज करना चाहता हूं कि पहले तो मैं ARY पर हमला होने की मजा। हेलो।
जी आप मजम्मत करते हैं ARY पे जो हमला हुआ
और मजम्मत करता हूँ, उसके बाद मैं कहना चाहता हूँ कि कभी भी मतलब ये है कि किसी सोशल मीडिया और या प्रिंट मीडिया किसी पर भी हमला होता है उसी कभी खबर जो है उसको आवाम के सामने लाया जाता है कि उसका क्या बना क्या नहीं बना, वो उनको सलाह मिली या नहीं मिली। थैंक यू सो काइंड ऑफ यू मैडम,
बहुत शुक्रिया। उमर कुरैशी, माजरत क्योंकि हमारी लाइंस ड्रॉप हो रही थी, लेकिन जिस तरह से हमने आपसे सवाल पूछा था कि बैन करने से तो कोई फर्क नहीं पड़ा, फर्क नहीं पड़ा, अभी आप क्या देख रहे हैं उमूमी तौर पे क्या रद्द अमल होगा इस नए इंकशाफात का?
जी मेरे ख्याल से बैन तो स्टेट अभी नहीं करना चाहती, और ये फारूक हिदायत साहब ने भी प्रेस कॉन्फ्रेंस में उसको अवॉइड भी कर दिया, वो ये कह रहे हैं कि अल्ताफ हुसैन साहब को हटा के वो पार्टी चलाएंगे और ये मेरे ख्याल से गालिब ये एक्सेप्टेबल होगा पाकिस्तान में जो पावर से बी के लिए, और बैन वैसे भी करना मुश्किल होगा क्योंकि उनका वोट बैंक तो अभी भी है, और वो तो देखना भी होगा कि जब इलेक्शन होंगे तो इस लीडरशिप के अंडर सीट इनको मिलती है नहीं मिलती है, और अगर तो वोट बैंक तो है और बहुत बड़ी मार्जिन से जीता था, तो बैन करने से तो कुछ चीज नहीं होगा।
बिल्कुल वही जो कॉलर ने कहा जी। और हमें कॉल किया है लियाकतुल मुल्क ने दीर से, जी जनाब कहिए।
अस्सलाम वालेकुम जी।
वालेकुम सलाम।
ये अल्ताफ हुसैन साहब का मामला जो है ये एक आजाद इस्लामी जमहूरी मुल्क के खिलाफ अपने ही पार्टी की लीडर की एक बीमार जहन की अक्कास बयान दूसरी भी है। मेरे ख्याल में अगर ये बयान पाकिस्तान में बरतानवी हुकूमत की कोई अपोजिशन लीडर बरतानिया की अपोजिशन लीडर देते तो क्या होता, सिर्फ अक़वामे मुत्तहिदा का मैंडेट हासिल होता और यहाँ वो कुछ होता जो थोड़ा बुरा अफगानिस्तान में किया जाता। मैं तो ये समझता हूँ कि इसमें बाकायदा शक की हद तक नहीं बल्कि हकीकत की हद तक बरतानिया का हाथ है, कि ये उनका अखलाकी और कानूनी हक नहीं बनता जमहूरी।
अच्छा शुक्रिया आपके कॉल करने का। और हमें कॉल किया है बुखारी ने, कहाँ से कॉल कर रहे हैं बुखारी?
तो मियां वाली से।
अच्छा मियां वाली से, जी 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 कहिए कहिए।
मैडम पहले तो मैं सलाम पेश करता हूँ आपको।
वालेकुम सलाम।
सलाम के बाद अर्ज है कि ये जो काम हो रहा है ये चूहा बिल्ली का खेल चल रहा है कराची वाला। अजीब मंतक है पाकिस्तान की के वो कहते हैं कि जो सालन है वो हलाल है और जो उसके गोश्त है वो हराम है, वो काम हो रहा है। जब वो बैन है अल्ताफ हुसैन फिर उसकी कालें क्यों इधर पाकिस्तान में वसूल हो रही हैं? पूरे पाकिस्तान को कराची ने नथ डाल के रख दिए, जो गरीब होते थे वो कहते थे हमारी कराची माँ है और अमन का एक गहवारा था, ये आग जल रही है कराची में और ये इनसे काबू नहीं हो रहा। अगर हुकूमत सही इंसाफ करे तो किसी की जरूरत नहीं है और ना कानून किसी को सजा दे सकता है, जो बहन है वही आजाद है वही बदमाशी कर रहा है।
बहुत अच्छा आपने नुक्ता उठाया, मैं चाहूंगी कि मोहम्मद रियाज अगर इस पर कोई तबसरा करें। मोहम्मद रियाज, जैसे कि आप जानते हैं कि अल्ताफ हुसैन की जो तकारीर हैं वो मीडिया में तो बैन हो गई लेकिन जाती तौर पे वो बात करते रहे अपने चाहने वालों से, इसकी किस तरह से रियासत ने इजाजत दी थी?
देखिए इस आज के दौर में कम्युनिकेशन के दौर में तो इन चीजों पे पाबंदी नहीं लगाई जा सकती, लोग को कई नए तरीके इजाद हो रहे हैं उनके जरिए से लोग एक दूसरे से कांटेक्ट में आते हैं एक दूसरे से बातचीत करते हैं और वो ये सिलसिला जो है वो जारी रहता है। तो ये तो कोई ऐसी चीज नहीं है कि जी रियासत के पास ऐसे भी टेलीफोन हैं कि जिनको गवर्नमेंट स्कैन नहीं कर सकती, तो वो जो है वो तो एक अलग बात है। बीच में बात हो रही थी बैन करने की, तो देखिए बैन का जहाँ तक सिलसिला है तो पाकिस्तान में माजी में नैब पर पाबंदी लगाई गई, फिर नैब पर से पाबंदी उठाई गई, फिर नैब पर पाबंदी लगाई गई, फिर नैब पर से पाबंदी उठाई गई, फिर वो लोग जो नैब में थे कहा गया कि जी नैब पर पाबंदी है, वो लोगों ने निकल के उस पर ANP बना ली, इसी तरीके से अगस्त सितंबर में 1971 शेख मुजीबुर रहमान पर
जी हाँ मुझे पता है आप क्या कहना चाह रहे हैं, लेकिन क्योंकि हमारे प्रोग्राम का वक्त बिल्कुल खत्म हुआ, हमारे साथ थे सीनियर सहाफी मोहम्मद रियाज और समा डिजिटल कंटेंट के इंचार्ज उमर कुरैशी, बहुत शुक्रिया और खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।